موسیٰ علیہ السلام ان سارے حالات میں کیا کردار ادا کرتے ہیں؟ آیت 84 کو دیکھیے گا. وقال موسیٰ یا قومی, اور موسیٰ نے کہا کہ میری قوم کے لوگوں, ان کنتم آمنتم باللہ, اگر تم اللہ پر ایمان لے آئے ہو, فعلیہ توکلوا, تب اسی پر توکل بھی کرو, ان کنتم مسلمین, اگر واقعی تم اس کے فرما بردار ہو. یہ ہوتا ہے ایک اچھا لیڈر. کتنے باہر کیوس برپا پڑے نا, کہیں فرعون ان کے بیٹوں کو مروا رہا ہے, کہیں جادوگروں سے مقابلے ہیں, کہیں موسیٰ پہ الزام, کہیں ہارون پہ الزام, اور موسیٰ کیا دعوت دے رہے ہیں لوگوں کو, ٹیررسٹ نہیں بنا رہے, خوف زدہ بھی نہیں کر رہے, ان کا مورائل ڈاؤن بھی نہیں کر رہے, موسیٰ لوگوں کا ایمان بڑھا رہے ہیں. یہ بڑا بڑا کر کے لکھ رہے ہیں. آج کے دور میں لوگوں کو جس چیز کی, جیسے لیڈروں کی ضرورت ہے نا, وہ ہتھیار پکڑانے والے نہیں ہیں, لوگوں کو پرووک کرنے والے نہیں ہیں, ان کو ریئیکشنری بنانے والے نہیں ہیں, بلکہ ان کے ایمان کو مضبوط کرنے والے. آپ جنگوں کے حالات پڑھ کے دیکھیں, پھر فیورٹ ٹاپک پہ بات کرنے لگی ہوں. جدھر جنگیں لگی ہوتی تھی, اللہ کے نبی بیٹھ کے لوگوں کے ایمان کو بڑھانے والی باتیں کر رہے ہوتے تھے. حر دل مومنین علی القتال, آپ لوگوں کو کبھی نہیں کہتے تھے تیر اٹھاؤ, تلوار اٹھاؤ, مارو ان کو, ان کے سر کچل دو, نہیں, آپ کیا کہتے تھے, قولوا لا الہ الا اللہ تفلحون. تو آج بھی مسلمان تب ہی جیتیں گے جب سچا ایمان ان میں آئے گا. آج کے دور میں جتنا ایمان کو بڑھانے کی ضرورت ہے, اتنا اسلحے کو بڑھانے کی بالکل ضرورت نہیں ہے. آج کے دور کا پورا جہاد آپ ایمان کو بڑھانے والے ریسورسز پہ لگائیے. رمضان آ رہا ہے, لوگ زکاتوں کا مال لگاتے ہیں, کتنا ہمارا مسلمانوں کا مال جو ہے جمع ہوتا ہے, لیکن آپ دیکھیں کہ اس کے خاطر خواہ نتائج کیوں نہیں نکلتے. ہمیں سمجھ ہی نہیں آتا کس کو دیں, کدھر لگائیں, کیا کریں, اور بکھری ہوئی کوششیں, اور ہاتھ کسی کے کچھ نہیں آ رہا. حضرت موسیٰ علیہ السلام نے یہاں ایمان کی بات کرنے کے بعد توکل کی بات کیوں کی؟ اب یہ اگلا سوال ہے کہ ایمان ہو اور توکل نہ ہو, یہ تو کھیل ہے. مثال ہے کہ آپ کا ایمان ہے کہ گاڑی نیچے آپ کی کھڑی ہے, اور اس پہ توکل نہ کریں کہ میں اس میں بیٹھ کے کل جا بھی سکوں گی گھر, تو آپ کو اس گاڑی کے ادھر ہونے کا کوئی فائدہ ہوگا؟ ایمان توکل کو پیدا کرتا ہے. جتنا اللہ کی ذات پر ایمان پختہ ہوگا, اتنا آپ اللہ سبحانہ تعالیٰ کے اوپر توکل زیادہ کریں گے. دیکھیے نبیوں کی تو باتوں میں بھی ایمان دکھتا ہے نا, اتنے یقین کی باتیں, ایمان توکل, پھر بھی کیوں ہر دور میں لوگ تھوڑے ایمان لاتے ہیں؟ کیونکہ شیطان صراط مستقیم پہ بیٹھا ہوا ہے, وسوسے ڈالتا ہے, خوف ڈالتا ہے, پھر کبھی کبھی دنیاوی مصروفیات میں ڈال دیتا ہے, کبھی دین والوں سے شک شبے پیدا کر دیتا ہے. تو ایسے وقتوں میں مجھے اور آپ کو کیا کرنا ہے؟ یعنی آج آپ سے کوئی پوچھے ہم اپنے بچوں کو کیا میسج دیں, فلاں جگہ جہاد ہے جائیں نہیں, سیریا میں جائیں, وہاں جائیں نہیں جائیں, آپ پہلے یہ تو چیک کریں کہ آپ کے بچوں کے ایمان کا لیول کیا ہے. یہاں سے ایمان کے ساتھ جائیں گے نا, تو انشاءاللہ مسجد سے بھی اللہ کی محبت اور توقع لے کر آئیں گے. اور اگر مسجد میں نہیں جا رہے, فجر کے لیے کوئی نہیں اٹھتے, تو یہ دشمن کو کیا مار کے آئیں گے؟ یہ تو خود مان جا کے فتنوں میں پڑ جائیں گے, جیسے جد بن قیس کے کئی فتنے تھے. تو لہٰذا ایسے لوگوں کو ہمیشہ ابتدا بیچ سے کیجئے, اپنے بھی اور اپنی نسلوں کے, ہر دن اپنے لیے گول بنائیں. میں آپ سب کو ایک چھوٹا سا میسج دوں گی, اپنے بچوں کے لیے یا جو بھی آپ کے ڈیپینڈنٹس ہیں, آپ بچے, چونکہ ایک نام اس لیے آتا ہے کہ میجورٹی اسی طرح کی سسٹرس کی ہمارے سامنے ہے, لیکن یہ کہ بچے ہیں, جو بھی ہے, ہر دن ایک بیج میں نے ڈالنا ہے. کوئی ایک چھوٹی سی بات بچوں کے سامنے چھوٹی چھوٹی باتیں کریں. جیسے آج صبح فجر کے بعد میں کچن کی کھڑکی سے باہر دیکھ رہی تھی, تو جب دن کھلا تو آپ دیکھیے کہ اوپر بادل دوڑتے ہوئے, نیلے رنگ کا آسمان, پیچھے بہت ہی خوبصورت گھاس ہے, آج کل آپ سب کو پتا ہے, اور پیچھے آنگن میں پنک کلر کے پھول ہے, ایک درخت ہے چھوٹا جھاڑ سے ہی سمجھ لیں, اور اس پہ فریش پنک پھول ہے, اور اگر تھوڑا سا پیچھے نظر ڈالی تو وہاں جس طرح وہ ٹیولپ ٹائپ کہہ لیں, یہ کہ مجھے اس کا نام نہیں آتا, سفید پھول ہے, یعنی وہ جو یوں کر کے اسے ٹیڑھا سوکھتا ہے. میں سوچ میں پڑ گئی, میرا دل کرے اگر میرے پاس کوئی بچہ کھڑا ہوتا تو میں اس سے کہتی کہ بچے یہ بتاؤ کہ زمین میں سے یہ پنک پھول کیسے نکلے, بیج جب ڈالا تو اس میں سبز رنگ تھا. یقین کرے اپنے سوتے بچوں کو اٹھا اٹھا کے یہ چیزیں دکھایا کرے. یہ تو پڑھنے پڑھانے والا ایمان تو بہت دور کی بات ہے. میں کہہ سکتی ہوں کہ دودھ پینے کی مدت کے دوران آپ کے بچے اللہ کو پکارنے لگ جائیں گے. ان کو دکھائیں, ان کو اس نرم گھاس پہ چلائیں, بیٹا یہ کس نے بنائی, بیٹا دیکھو اتنی نرم گھاس ہے پھر بھی نہیں آپ کے بوجھ سے گرتی, کبھی آپ چل کے دیکھیں کتنی نازک ہے. जो ही आप घास पे पांव रखते हैं तो आप आगे गए घास फिर खड़क। ये क्या ताकत है, ये ईमान है। ईमान इतना सॉफ्ट और टेंडर होता है कि ऊपर बड़े बड़े कदम भी रखते हैं, लोग कदम रख के कहते हैं हमने इनको दबा दिया, वो जरा आगे जाते वो फिर खड़खड़ा के हंसने लगता है। लेकिन इसके बरक्स बात है, बड़े 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 पौधे होते हैं, जरा सा कोई उसके ऊपर पाँव लग जाए वो मुड़ जाते हैं। तो हमेशा ईमान के ऊपर बात करें, फिर तवक्कुल, फिर कहा कि अल्लाह ताला, अब ये जो लोग हैं देखिए, इन कुन्नु मुस्लिमीन का ये इस्लाम का पहला दर्जा है, नहीं बनते मोमिन मुस्लिम तो हो। आयत 85 फकालु अलल्लाहि तवक्कलना, तो उन्होंने कहा हमने अल्लाह पे तवक्कुल किया और साथ ही दुआ की। यहाँ देखिए कि एक लीडर ने बिल्कुल जिसको कहिए कि लोहा नरम देखकर चोट लगाई है ना, ऐसे वक्त में लोगों को ईमान की दावत दी जिस वक्त जरूरत थी, तो उन्होंने कहा अल्लाहि तवक्कलना, फौरन मान गए। ये लीडर्स होते हैं जो किसी का मोरल डाउन करते हैं और किसी को बुलंद करते हैं। जब साथियों के अंदर अल्लाह पे तवक्कुल आ गया तो जुबान पे दुआएं, रब्बना ला तजलना फितनतन लिकौमी जालिमीन, ए अल्लाह हमें जालिमों के लिए फितना ना बनाना। अब सवाल पैदा होता है कि यहाँ ये दुआ कैसे कही, पहली बात फितना और जालिम कौम के लिए, तो एक मुसलमान दूसरों के लिए फितना कब बनते हैं, कैसे बनते हैं, इसको हम समझेंगे। आप देखिए कि फितने के मुख्तलिफ एंगल होते हैं। सबसे पहला एक फितना क्या होता है कि इंसान है तो मुसलमान लेकिन उसके हालात बड़े ख़राब हैं, तो काफिरों को ये कहने का मौका मिल जाता है, अच्छा जी तुम्हारा रब है तो तुम्हारा इतना हाल बुरा क्यों है। तो फितना बंदा कब बनता है, इस दुआ का पहला एंगल कि अल्लाह हम मुसलमानों पर इतने बुरे हालात ना आ जाए कि गैर ये कहने लग जाए कि इनका तो रब ही नहीं है, एक फितना ये है। दूसरा इस फितने में एक और एंगल है और वो क्या है कि अल्लाह हम अपने दीन से अमल छोड़कर दूसरों के लिए फितना ना बन जाए। वो कब होता है, जब खुद मुसलमान अपने दीन से दूर है, उसकी सोच बदल गई, उसका ख्याल बदल गया, तो फिर आप बता सकते हैं कि क्या वो बंदा दूसरों को उस इस्लाम की तरफ आने देगा। फिर इसी तरह आप देखिए कि फितने का एक और मुख्तलिफ एंगल भी है और वो क्या, अल्लाह इस दुश्मन को हमारे ऊपर गालिब ना करना कि ये हम पर इतनी सख्तियाँ करें कि जिससे घबरा कर हम इस्लाम को छोड़ दें। जैसे आज के दौर में बहुत सारे फितनों की हवाएं चलती हैं और कई मुसलमान हैं जो अपना दीन भी बदल देते हैं, और इसी तरह फितने के कई एंगल होते हैं। हर दौर में हर बंदा अपने बारे में चेक कर सकता है कि क्या मैं दूसरों के लिए फितना तो नहीं बना हुआ। आज हम देखें हम मुसलमान अगर सच्चे दिल से अपनी किताबों पर अमल करते ना तो बहुत जल्दी इस्लाम फैल जाता। किसी ने कहा कि पाकिस्तान जाने से पहले कुछ लोग हैं वो गैर मुल्कों में जब आते हैं तो वहाँ से क्रेडिट कार्ड्स पे खूब शॉपिंग करते हैं और फिर क्या कहते हैं कि ये ढूंढते रहेंगे बाद में, ना हम इधर होंगे ना हम बिल देंगे, और 4-6-7 साल में शायद वो ख़त्म कर देते हैं क्रेडिट हिस्ट्री, तो उसके बाद दोबारा जाके इन मुल्कों में बस जाएंगे। और किसी ने कहा कि ये काफिर हैं, इनको खूब लूटो, इनके स्टोर्स पे जाओ तो शॉप लिफ्टिंग करो, चीज़ें की चुराओ। क्यों चुराओ, क्योंकि ये हमसे टैक्स नहीं लेते, ये हमसे सूद नहीं खाते। आप बताए किसके नाम पे धब्बा है। क्यों कहते हैं कि द बेस्ट बुक विद दी वर्स्ट फॉलोअर्स, हम नॉन मुस्लिम्स के साथ को ऐसा दीन सिखाएंगे। अल्लाह के नबी ने तो कहा कि जिसने किसी जिमी का हक मारा कल क़यामत के दिन मैं उसका वकील बन के उसकी तरफ से लड़ूंगा कि तुमने इसका क्यों लिया। तो आज मैं और आप जिन मुल्कों में रहते हैं ना, अगर बंदे बन के रहते हैं तो ये भी बंदे बन चुके होते हैं आज। ये हमने बंदगी का तौक उतारा तो हमने दूसरों को भी फितनों में डाल दिया। ये हमारे हाल हुली हैं जो दूसरों को भी कहते हैं कि जब ये मुसलमान हो के ये काम नहीं कर सकते, इनको ये कपड़े रंग ढंग अच्छा नहीं लगता तो हमें क्यों अच्छा लगे। तो मुसलमान अपने दीन पर अमल करके इतना फितना नहीं खड़ा करता। मिसाल है कि आज मुस्लिम अटायर में कोई मर्द बाहर निकले कहते हैं फितना पैदा होता है, दाढ़ी वाले जी फितने वाले हैं, ये चोगे पहन के फितने, ये फितने वाले हैं। हाँ, जो उसके अलावा दूसरे हालों लिए में फिरे तो वो फितना नहीं है। तो ये सोचने की बात है, जिस दिन आपको मुझे अपने इस दीन की सच्चाई पे यकीन आ जाएगा, कुफर को भी समझ आ जाएगी कि हम इनको पीछे नहीं लेके जा सकते। तो लिहाजा वो दुआ बड़ी खूबसूरत मांग रहे हैं कि रब्बना ला तजलना फितनतल लिलकौमिज़ ज़ालिमीन, अल्लाह तेरे सुपुर्द किया मामला ऐसा ना हो कि हमारे जरिए तो इनको आजमाए, जैसे अबू जहल आले यासर पर जुल्म करता था, कहीं ऐसा ना हो कि तू इन काफिरों को हम पे मुसल्लत कर दे। व وَنَجِّنَا بِرَحْمَتِكَ مِنَ الْقَوْمِ الْكَافِرِينَ، اور اللہ ہمیں اپنی رحمت سے اس کافر قوم سے نجات دے۔ یہ بھی بڑی پیاری بات ہے، ہوپ ہے اس میں کہ ایسا نہ ہو کہ ان کی غلامی میں رہتے رہتے ہمارا اپنا دین کمزور ہو جائے۔ اس سے کیا پتہ چلتا ہے، مشکل سے مشکل حالات میں بھی ہمت نہیں چھوڑی۔ موسیٰ اور ان کی قوم کی اس دعا سے ہم سب چند سبق اپنے لیے لیں گے، اور وہ کیا ہے کہ جب دین کے رستے پہ کوئی مشکل آئے تو مدد اللہ سے ہی مانگے۔ دوسری بات، دین کے راستے میں مشکلات پہ دین کو اور زیادہ اختیار کرنے کی وجہ سے مدد آئے گی، نہ کہ دین چھوڑنے سے۔ پھر اگلی چیز ہم نے سیکھی کہ جتنا اللہ تعالیٰ سے تعلق مضبوط ہوگا اتنا ہی بیرونی دباؤ کم محسوس ہوگا۔ جن کو اللہ پر بھروسہ ہوتا ہے ان کو دوسروں کی باتیں نقصان نہیں دیتی، اور مسلمان ہونے کی شرط اللہ پر بھروسہ ہے۔ لوگ خبریں پڑھ کے لرز جاتے ہیں، ہائے فلاں مسلمان کو امیگریشن پہ روک لیا، بس 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 اب تم بھی اپنا اسلام چھوڑ دو۔ یہ چیزیں انسان کو اور کمزور کرتی ہیں۔ پھر ایک اور بات پتہ چلتی ہے کہ حالات مشکل کے ہوں یا آسانی کے، مومن مطمئن رہتا ہے، اور جب اطمینان ہوتا ہے تو انسان کو بڑی سے بڑی چیز بھی نقصان نہیں دیتی۔ پھر اسی طرح آپ دیکھیے کہ اگلی آیتوں میں آپ موسیٰ علیہ السلام نے پریکٹیکل ٹپس دی ہیں اللہ تعالیٰ کی وحی کی روشنی میں، آیت 87 سے کچھ آیتیں آگے تک، یعنی یہاں پہلا اس 86 تک آپ لکھ لیجئے کہ مشکل حالات میں قوم نے اللہ سے تعلق مضبوط کر لیا۔ جیسے آپ کو آج کے حالات کو لے کے سمجھا دیتی ہوں کہ آج کے حالات میں اگر چاروں طرف مسلمانوں پہ فتنے آزمائشیں ہیں تو پہلا کرنے کا کام کیا ہے کہ ہم سب مسلمان پہلے اپنے اللہ سے تعلق ٹھیک کریں۔ دیکھیے تعلقات ہی ٹھیک ہوں گے تو اگلی دعوتیں شروع ہوں گی نا، لڑے ہوئے تو آپ پہلے ہی آپس میں، تو آپ دعوت پکا کے رکھیں وہ آئیں گے ہی نہیں آپ کے گھر۔ تو پہلے اللہ سے تعلق ٹھیک کریں، قبولیت نہیں تو قابلیت کے فائدے نہیں ہیں۔ اب یہ ہو گیا، قوم سیدھی ہو گئی، اور بنی اسرائیل کا اگر آپ دور پڑھے نا تو یہ ان کا بیسٹ دور ہے۔ تکلیفیں تھیں لیکن اللہ سے جڑے ہوئے تھے، تبھی تو اللہ نے ان کو پھر مصر آزاد کروا دیا تھا۔ جیسے آزادی سے پہلے ہم بھی جڑے ہوئے تھے کافی حد تک، اللہ نے ہمیں پاکستان دے دیا۔ اب آگے اللہ سبحانہ تعالیٰ کچھ انسٹرکشنز دیتے ہیں، کیسے؟ آیت 87، وَأَوْحَيْنَا إِلَى مُوسَى وَأَخِيهِ، اور ہم نے وحی کی موسیٰ اور ان کے بھائی ہارون کو، کیا؟ اَن تَبَوَّأَ، دیکھیے گا تبوّأ کے بعد لمبی الف ہے نا، تو اس کو تجوید میں بڑا کیئرفلی آپ کو پڑھنا پڑے گا، اَن تَبَوَّأَ لِقَوْمِكُمَا، اس طرح کہ تم دونوں اپنی قوم کے لیے جگہ متعین کرو، کہاں؟ بِمِصْرَ بُيُوتًا، مصر میں کچھ گھر۔ ایک سٹریچ میں کیا ہوگا، اور ہم نے وحی کی موسیٰ اور ان کے بھائی ہارون کو کہ تم اپنی قوم کے لیے مصر میں کچھ گھر معین کر لو، اور کیا کرو؟ وَجَعَلُوا بُيُوتَكُمْ قِبْلَةً، اور بنائے اپنے گھروں کو قبلہ رخ۔ اب یہ کیا آیت ہے، اس کو سمجھیے اور آیت کو پورا کر لیں پہلے۔ وَأَقِيمُوا الصَّلَاةَ، اور نماز قائم کرو، وَبَشِّرِ الْمُؤْمِنِينَ، اور مومنوں کو بشارت دے دیجیے۔ بنی اسرائیل کے آپریشن کے ڈیز تھے، فرعونی طاغوتی نظام ان پہ اتنا جابر ہوا کہ ان کو اپنے دین پہ عمل کرنے کی بھی اجازت نہ رہی۔ بنی اسرائیلیوں کو فرعون نے ان کی مذہبی عبادت گاہوں سے روک دیا اور ان کے لیے فتنوں کو کھڑا کیا۔ اب کیا کیا جائے؟ کہا کوئی بات نہیں، تمہیں اگر وہ مسجدوں میں نہیں جانے دیتے تو گھروں میں مسجدیں بنا لو۔ اجتماعی عبادت نہیں کر سکتے تو انفرادی عبادت کو تو نہ چھوڑو۔ یہاں لفظ دیکھ رہے ہیں بیوتن، گھروں کو، اس کی دو مختلف تفسیریں ہو سکتی ہیں۔ کیسے؟ کہ باہر جا کے نہیں کر سکتے تو اپنے گھروں میں جمع ہو کر اللہ کی عبادت کر لو۔ اللہ کے نبی صلی اللہ علیہ وسلم نے بالکل یہی کام دعوت کے ابتدائی زمانے میں کیا تھا، کیونکہ اس وقت جو مسلمان ہوتا تھا تو لوگ اس کو ستاتے تھے، تو دار ارقم کو دعوتی اور تنظیمی سرگرمیوں کے لیے خاص کر دیا۔ اور وجہ لو بیوتکم قبلہ سے کیا سمجھ آیا، کہ تم اپنے گھروں کے قبلے تو ٹھیک کرو۔ جب ہمارے گھروں کے قبلے ٹھیک نہیں ہوتے تو ہماری مسجدوں کے قبلے کیسے ٹھیک ہوں گے؟ جب ہماری گھریلو زندگی میں اللہ اور اللہ کا نام نہیں ہے تو مسجدوں میں بھی اللہ کے نام نہیں رہتے۔ گھروں میں مادہ پرستی ہے تو مسجدوں میں بھی مادہ پرستی ہے، یہاں انا پرستی ہے تو ادھر بھی انا پرستی ہے۔ तो यहाँ असल में हमें एक सबक दिया गया कि हर हाल में दीन का काम करो। बस सिस्टर्स कहती हैं हम पे पाबंदी है, हम कोर्स कर चुके हैं, अब हमारे घर वाले नहीं करने देते, कोई कहता है रिसोर्सेज नहीं, तो कहा कोई बात नहीं, जो नहीं कर सकते उसको छोड़ो, जो कर सकते हो वो बीस क्यों चीज़ें। बस दफ़ा यकीन करें कोई एक चीज़ से कोई अल्लाह का बंदा मना करता है, सिर्फ एक चीज़ से, और बाकी 99 हम खुद ही छोड़ देते हैं। ठीक है, वो एक नहीं करते, मैं नहीं करती, यानी ऐसी कई कहानियाँ होती हैं। आप घर से काम करना शुरू कर दें। कुछ सिस्टर्स हैं वो कहती हैं हमें बाहर आने की इजाज़त नहीं, हमें घर पे कुछ दे दें, वो पेपर्स चेक करने लग जाते हैं। कोई कहता है हमें राइड नहीं मिलती, क्या करें छोटे बच्चे हैं, घर से पैलटॉक से काम करना शुरू कर दें। तो जिसने काम करना है वो अपने लिए रास्ता ढूंढ लेगा। दूसरी तफसीर वजालू बुयूतकुम क़िबला की क्या है कि अपने घरों को क़िबला रुख तामीर करो। कैसे? कि फिरौन के डर से मस्जिदें तो बना नहीं सकते, तो अपने घरों को जब तामीर करो तो रुख क़िबले की तरफ करो, ताकि नमाज़ पढ़ो तो ठीक तरह पढ़ो। अब सवाल पैदा होता है कि उस दौर में कौन सा क़िबला था, तो आपको थोड़ा सा याद आ जाए कि मूसा का दौर जो है ये तो हज़रत सुलेमान के दौर से बहुत पहले का दौर है, और बैतुल मक़दस बना था हज़रत सुलेमान के दौर में, तो फिर उस वक़्त कौन सा क़िबला था? सूरत आले इमरान चौथे पारे का शुरू बोले इन नावला बैत वुदिया लिन्नास लिल्लज़ी बिबक्का, तो खाना काबा की तरफ क़िबला बनाने का इशारा है। ये असल में इनके उलमा की एक ख़यानत खोली है कुरान में अल्लाह ने। सूरह बकरा में हम पढ़ चुके हैं जब क़िबले की तब्दीली की बात आई थी, तकरार के साथ ये बात आई थी कि इन बनी इसराइल के उलमा जानते हैं कि अन्नहुल हक़ कि ये हक़ है, यही क़िबला होगा, इनके उलमा ने छुपाया हुआ था, अल्लाह ने इधर खोल दिया। बात वैसे यानी इनको भी खाना काबा ही की तरफ मुंह करके नमाज़ पढ़ने का हुक्म था, क्योंकि उस वक़्त तक तो वो दूसरा था ही नहीं, तौरात तो भी आई कोई नहीं है, तो लिहाजा एक सादा सा इशारा इसमें खाना काबा की तरफ नमाज़ पढ़ने का, वाकीमुस्सला इज्तमाईत कायम करो, इज्तमाही नमाज़ें पढ़ो। हाँ, जब मुसलमान ये काम कर लेंगे तो वबशिरिल मोमिनीन खुशखबरियाँ दे दीजिए ईमान वालों को। यहाँ पे अब दूसरा ऑपरेशन पूरा हुआ, पहला क्या था? ताल्लुक बिल्ला मजबूत करो। अब ये दूसरा क्या है? अपने सोशल टाइज स्ट्रॉन्ग करो। देखिए यहाँ इज्तमाईत की बात है, टीम बनाओ। आज भी हम मुसलमानों को इस्लाम के लिए टीम वर्क की ज़रूरत है। इनफरादी कोशिशें एक ख़ास हद तक फ़ायदा देती हैं, और अल्हम्दुलिल्लाह इनफरादी तौर पर दर्द रखने वाले आज कई मुसलमान हैं, लेकिन उनकी कोशिशों से वो नहीं हो पा रहा। जो एक टीम बनकर मुसलमानों के मुल्क की सतह पे टीमें बने, यूनिवर्सल लेवल पे टीमें बने, और सब मिल के एक कॉज को ले, एक काम करके ख़त्म करें तो दूसरा महाज खोल लें। ये जो हमने टूटे टूटे दीन के काम शुरू किए हुए हैं ना, एक मुल्क में अभी चसीदी नहीं होते तो दूसरे मुल्क में जंग लग जाती है, उसकी वजह यह कि आज के मुसलमान टीम नहीं है। अब तीसरी तरफ दो बातें हो गई, आयत 88 से देखिएगा, अब एक और चीज़ है। वक़ाला मूसा, और मूसा अलैहिस्सलाम ने कहा रब्बना इन्नक आतैत फिरौन व मलअहु ज़ीनतन व अमवालन फिल हयाति दुनिया, और मूसा ने अर्ज किया कि हमारे परवरदिगार तूने तो फिरौन और उसके सरदारों को सामान ज़ेब व ज़ीनत और माल अता कर दिए, कहाँ? फिल हयाति दुनिया, दुनिया की ज़िंदगी में। अब ज़ाहिर एक शिकवा लगता है कि अल्लाह तूने तो फिरौनियों को इतना कुछ दिया, जीनत दी, माल दी, और जीनत में क्या कुछ है? सब कुछ है, शक्लें इनकी अच्छी, रंग इनके गोरे, घर इनके खूबसूरत, काम कितने तरीके से करते हैं। आज भी बस दफ़ा मुसलमान जब नॉन मुस्लिम्स को ऑर्गेनाइज देखते हैं तो वो सोच में पड़ जाते हैं ना कि अल्लाह सारा कुछ इनको ही तूने दे दिया, और ख़ास तौर पर जब हमारे लोग बाहर के मुल्कों में आते हैं तो फिर यहाँ देख इम्प्रेस होते हैं कि यहाँ तो सफाई बहुत है, ये तो गोरे बहुत हैं, इनकी तो आंखें नीली हैं, और हम तो बेचारे काले के काले, और हमारी तो शक्लें भी ऐसी नहीं, और हमारे तो घर ऐसे। वो एक किसी की बात सुनी, उन्होंने कहा कि वहाँ तो पत्ते भी गिरते हैं दरख्तों से, तो सलीके से गिरते हैं। तो अब ये कॉम्प्लेक्स हो जाता है ना, तो बस दफ़ा इंसान सोच में पड़ जाता है कि ये गोरे हैं तो अल्लाह को भी खूबसूरत लगते हैं, इनकी आँखें नीली हैं तो ये मासूम बहुत होते होंगे। तो ये सारे हालात जो है ना, इसको अगर हम सारे जहन में रखें तो मूसा अलैहिस्सलाम का अल्लाह ताला को ये कहना कि तूने तो इनको सामान्य ज़िंदगी दिया, लेकिन ये कर क्या रहे? रब्बना लियुदिल्लु अन सबीलिक, परवरदिगार इसलिए कि वो लोगों को गुमराह कर दें तेरे रास्ते से। यानी इनके पास ताकत है, इक्तदार है, इख्तियार है, दौलत है, माल है, और लोग इनके रोब और दबदबे के खौफ से और मालो दौलत के लालच से गुमराह हो रहे हैं। अल्लाह तूने ये इनको क्यों दिया है, इनको मीडिया क्यों दिया, इनकी नेटवर्किंग क्यों इतनी स्ट्रांग है, इनके पास एटॉमिक एनर्जी क्यों है, ये न्यूक्लियर वेपन्स क्यों बनाते हैं। एक किस्म का मूसा का क्वेश्चन है अल्लाह से कि जो तूने इनको दिया है ये तेरे ही बंदों पर जुल्म ढा रहे हैं, तूने इनको असलाह दिया ये तेरे ही बंदों को मार रहे हैं, और दिस एंड दैट, तो कर क्या। रब्बना तमिस सलाम वालिहिम वश्दुद अला कुलूबिहिम, ए हमारे रब इनके अम्वाल को बर्बाद कर दे और इनके दिलों में सख्ती पैदा कर दे। क्यों? फला यूमिनू, कि वो ईमान न लाए। कब तक? हत्ता यरवुल अज़ाब अलीम, जब तक कि वो खुल्लम खुल्ला देख न लें अजाब अलीम को। यानी मूसा अलैहिस्सलाम ने ये दुआ क्यों मांगी? बज़ाहिर कुछ लोगों को बुरा लग रहा होगा कि मूसा उनकी सख्ती की दुआएं क्यों कर रहे हैं, तो ज़रा मूसा की मुसलमानों से और इस्लाम से मोहब्बत भी तो देखिए कि अल्लाह वो माल और असबाब जो इस्लाम के खिलाफ लूट रहा है तू इनसे ले ले, हम तो नहीं इनसे ले सकते, तू तो ले सकता है ना, तू इनकी जीनत इनकी चीज़ों को इनसे छीन, ताकि कम अज़ कम ये अपनी दौलत और इस रोब से मुसलमानों पर जो जुल्म और ज़्यादतियाँ कर रहे हैं उससे बाज आए। तो मूसा मसहूर नहीं है, बल्कि मूसा अलैहिस्सलाम इसमें ये बता रहे हैं कि अल्लाह तेरी कुदरत है, तू इस सारी चीज़ों को ले ले। हाँ, इनसे जब ये चीज़ें ले लेगा, ज़रा इनका जोश टूटेगा तो इनको होश आएगा कि अल्लाह के बंदों को सता रहे हैं। आप देखिए ना, ज़ोर से जब ये मुसलमानों के ऊपर गलत बातें कहते हैं तो क्या अल्लाह ताला इनके हाथ नहीं रोक सकता? रोक सकता है ना। तो अल्लाह ताला से मूसा अलैहिस्सलाम की ये दुआ बहुत सालों के बाद थी, तकरीबन कहते हैं कि 40 साल लग गए थे मूसा अलैहिस्सलाम को भी इस स्ट्रगल में, बनी इसराइल को आज़ाद करो ये करो, तो अल्लाह ताला ने मूसा अलैहिस्सलाम की ये दुआ सुन ली। कैसे सुन ली? आयत 89, इसके ब्रांड पे हम बात करेंगे इंशाल्लाह। काल कद उजीबत दावतुकुमा फस्तकीमा, अल्लाह ने फरमाया कि ठीक है, तुम दोनों की दुआ कबूल कर ली गई, अब तुम क्या करो, दुआ कबूल हुई है तो फस्तकीमा, तुम भी कायम रहो, अल्लाह ने तुम्हारी सुनी है, तुम भी अल्लाह की सुनो, तुम भी इस दीन को अपने ऊपर कायम करो। ऐसा ना हो कि वक्त आने पर तुम्हारा दिल पसीज जाए, आज तो उनके ऊपर अजाब की दुआ कर रहे हो, कल उन पर अजाब आए तो तुम दुआ करो कि अल्लाह इनको माफ़ कर दो। और ये हर नबी ने आखिर में दुआ की है, सूरत नूह में हजरत नूह की दुआ पढ़ेंगे, और कौम शुएब और बाकी कौमों पे भी नबियों ने आखिर में दुआएं की थी, तभी उसके ऊपर अजाब आता है। तो जो दुआ है ना, इसके नतीजे में फिरौन डूबा था, क्योंकि जब लोग इतना इस्लाम पे बातें करें तो फिर दुआ के लिए हाथ उठते। और ये काम नबी सल्लम ने भी किया, कनूत नाजला फिर पड़ा, जब दुश्मन मुसलमानों पे जुल्म करते तो अल्लाह के नबी सल्लम फजर के बाद फिर रुकू से उठकर कनूत नाजला पढ़ते थे ताकि उनको तोड़ा जाए। तो यही अल्लाह ताला इनको कह रहे हैं कि ठीक है, तुम्हारी दुआ भी कबूल हुई है, अब तुम दीन पे और जम जाओ। वला तत्तबियानिस सबील अल्लज़ीन ला यालमून, और इन लोगों के रास्ते की पैरवी मत करना जो इल्म नहीं रखते, कि अब तुम अपने दीन पे कायम रहो, तुम्हारी दुआ कबूल हो गई। ये मूसा की जिंदगी का पहला चैप्टर क्लोज होने लगा, क्या फिरौन डूबने लगा। आयत 90, वजावसना बनी इसराइल अल बहर, और हमने बनी इसराइल को पार उतार दिया समंदर के या दरिया के। बनी इसराइल उधर उतरे, फत बाहुम फिरौन व जुनूदुहु बख्जम व अदवा, फिर इनका पीछा किया फिरौन और उसके लश्करों ने सरकशी और ज्यादती की गरज से। हत्ता इजाद रकहुल गरक, यहाँ तक के जब पा लिया उसे गरक ने, यानी फिरौन गरक होने लगा। काला मंतु अन्नहुला इलाखा इल्लल्लज़ी आमनत बिही बनू इसराइल, कहने लगा कि मैं ईमान लाया कि नहीं कोई माबूद सिवाय इसके जिस पर बनी इसराइल ईमान लाए हैं। वाना मिनल मुस्लिमीन, और मैं तो उसके फर्मा बरदारों में से हूँ। इसको कहते हैं कि बड़ी देर की मेहरबान आते आते, कहाँ फिरौन ईमान कबूल कर रहा जब मौत का गरगरा लग गया, जब अल्लाह की तरफ से पकड़ हो गई तो ईमान लाने लगा। आप देखिए कि ईमान लाने के दो रास्ते हैं, एक मोमिन का ईमान और एक काफिर का ईमान। मोमिन ईमान लाता है अल्लाह की निशानियों को देखकर, कभी कायनात की और कभी किताब की, लेकिन काफिर ईमान लाता है अजाब को देखकर। और फिरौन का मामला यहाँ यही दिखता है कि वो मौत की हिचकियों के अंदर ईमान ला रहा है, और हदीस में इसको ईमान गरगरा कहते हैं, جب موت کا غرغرہ لگ جائے. غرغرہ کیا ہوتا ہے؟ گاگلنگ, آخری ہچکیاں ہوتی ہیں نا. حقیقت کھلی بھی ہے, فرشتے آ بیٹھے ہیں سب غیب کے پردے چاک ہیں. اس وقت ایمان کیا فائدہ دے گا؟ تو بنی اسرائیل کو ستانے والا, موسیٰ کے راستے میں روڑے اٹکانے والا فرعون, جب وہ ڈوبنے لگا تو ایمان لے آیا. تو کیا کہا گیا؟ آیت 91, پچھلے سبق میں بھی یہی لفظ آیا تھا, آل آنا. کیا اب, بس اتنا ہی ترجمہ اس کا, کیا اب, یعنی تو ابھی مان لا رہا. وقد سیت قبل وکنت من المفسدین, حالانکہ اس سے پہلے تو نافرمانی کرتا رہا ہے اور تو فساد برپا کرنے والوں میں سے تھا. اب تمہیں سمجھ آئی ہے. بعد میں بھی میں نے ایک پچھلے سبق پہ جا کے غور کیا نا, تو آل آن, تو مجھے اس وقت بھی یہی خیال آیا کہ ہم بھی تو اپنے آپ سے پوچھیں, کیا اب, اب بھی ہدایت کی طرف آ گئی ہوں کہ ابھی بھی دل پیچھے ہے؟ ہر بندہ خود سے پوچھے, کیا موت کے فرشتے کی منتظر ہوں اور زندگی بھر وقعدہ صحیح تھا؟ اور نفرمانی کر لو, ابھی اور کرنی ہے, ابھی مزہ نہیں کیا, ابھی تو ساری انجوائے نہیں کی. وقد وکنت من المفسدین, تو فسادی تھا, زندگی بھر تو غلط کام کرتا رہا اور موت کے فرشتے کو دیکھ کے ایمان لا رہا ہے, تو کوئی بات نہیں. آیت 92, فل یوم ننجی کبھی بدنی کا, تو آج ہم تمہارے بدن کو بچائیں گے. کیوں؟ لتکون لمن خلفک آیا, تاکہ تو اپنے بعد والوں کے لیے ایک نشانی بنا رہے. یہ ہے اللہ کا وعدہ, اس کو ہائی لائٹ کر لے. تیرے جسم کو محفوظ رکھا جائے گا, اس کو گلنے سڑنے سے بچایا جائے گا, تاکہ بعد میں آنے والے اس کو دیکھ کر عبرت حاصل کریں. بہت عرصے تک مسلمان اس آیت کی وجہ سے غیر مسلموں کے سامنے شرمسار رہے, کیونکہ وہ نان مسلم جو قرآن کو غور سے پڑھتے تھے وہ اس آیت پہ مسلمانوں کا مذاق اڑاتے تھے کہ اللہ نے تو کہا ہے کہ میں ان کو دکھاؤں گا, اور کدھر ہے فرعون کی لاش؟ کیونکہ فرعون کی لاش شروع میں نہیں ملی ہوئی تھی, اور وہ اس کا جواب نہیں دے پاتے تھے. لیکن اللہ تعالیٰ نے فرعون کی لاش کو ظاہر کر دیا. یہ تقریباً 100 سال پہلے, 19th century کے شروع میں فرعون کی لاش ایک جگہ سے ملی, اور پھر جب اس کا سارا محاسبہ کیا گیا, اس کو جوڑا گیا, اور جو بھی اس کے اسپیشلسٹ ہوتے ہیں, تو اس سے پتہ چلا کہ یہ وہی فرعون ہے کہ جو موسیٰ کے دور میں ڈوبا تھا. نمک نے اس کے جسم کو پریزرو کر دیا ہوا تھا. وہ دن اور آج کا دن اس فرعون کو یونیورسل ہیرو بنا لیا گیا. آپ کو پتہ نہیں اس شہر میں کبھی آیا کہ نہیں, ہیوسٹن میں ہمارے ہوتے ہوئے ایک دفعہ وہاں بھی اس کی ممی لے کے آئے تھے 6 ماہ کے لیے. لوگ باقاعدہ میوزیمس ہائر کرتے ہیں کسی بھی ملک کے, پھر بڑے پروٹوکول کے ساتھ اس کی اور اس کی ممیز جو ہیں, باقی لاشیں, ان کو جہازوں میں منتقل کر کے ان ملکوں میں رکھا جاتا ہے. جیسے فلمیں چلتی ہیں سینماؤں میں کچھ عرصے, پھر اس مہینوں میں اس شہر کے ملک کے ادھر ادھر کے لوگ جا کے اس کو دیکھتے ہیں اور وہ بھاری قیمت لیتے ہیں اس کی. ہم جن دنوں میں ایجپٹ میں تھے ہمیں تو اندر جانا ہی نہیں تھا. میرے ہسبینڈ کہہ رہے تھے کہ میں کبھی بھی اپنے پیسے اس چیز کو دیکھنے کے لیے نہیں دوں گا کہ جس کو اللہ نے عبرت کہا, کہ ہمارا پہلے ہی اس پہ ایمان ہے تو ہم اس کو دیں. ہم باہر ہیں لیکن اندر نہیں گئے باہر, لیکن یہی بتایا گیا تھا کہ ممیز تو ہیں اندر, جو لوگ گئے تھے ان میں سے کس نے تھے, لیکن اصل فرعون ان دنوں میں ایجپٹ میں نہیں تھا. تو آپ دیکھیے کہ جس کو عبرت سمجھنا تھا لوگوں نے اس کو ہیرو بنا لیا. لوگوں کا یہی حال ہے. آج تک اللہ سبحانہ تعالیٰ کا یہ وعدہ سچا ہے. کیا یہ قرآن کی سچائی کی دلیل نہیں ہے؟ کیسے اللہ تعالیٰ نے اس کو لوگوں کی عبرت بنا دیا, بلکہ اس کے نام, اس کی ساری کہانی آتی ہیں. اگر آپ کو بھی شوق ہوگا تو میں کچھ اس کی ہسٹری کی چیزیں پڑھ کے آپ کو سنا دوں گی. لیکن ہمارا ایمان ہے اس بارے میں کہ اللہ تعالیٰ نے جو بات کہہ دی یہ ہو کے رہے گی. آج بھی وہ جگہ جہاں فرعون نکلا تھا, انہوں نے اس کو, یعنی فرعون کے نام پہ ایک جگہ وہاں بنائی بھی ہے کہ جہاں سے اس کی ڈیڈ باڈی نکلی تھی. تو عبرت تو وہی لوگ لیتے ہیں کہ جن کے اندر حقیقت میں عبرت والا ذہن ہوتا ہے. عام لوگ کبھی بھی ایسی چیزوں سے عبرت نہیں لیتے. پھر آپ دیکھیے کہ موسیٰ علیہ السلام نے دعا کیا کی تھی, ربنا تمس علام والم. تمس کہتے ہیں کوئی چیز مٹے لیکن اس کے کچھ اثرات باقی رہے. مفسرین کہتے ہیں کہ فرعون اسی بد دعا کا شکار ہوا. فرعون مر گیا, اس کے گھر مال اموال سب پیچھے حویلیاں موجود تھیں, یعنی رہنے والے محلوں میں چلے گئے اور ان کی چیزیں عبرت کا سامان بنی بھی سامنے موجود تھی. پھر اسی طرح آپ دیکھیے کہ ان کے دل سخت ہوں, کب ایمان لائیں؟ جب آخری دور ہو. نبی صلی اللہ علیہ وسلم نے بدر کے کنویں میں جب ابو جہل کو دیکھا تو تو آپ نے کہا کہ ہر امت کا ایک فرعون ہوتا ہے اور میری امت کا فرعون ابو جہل ہے اور یہ موسیٰ سے سخت ہے. کیوں؟ کہ موسیٰ کا فرعون موت کے فرشتے کو دیکھ کے ایمان لے آیا تھا جیسے ابھی ہم پڑھ رہے ہیں, لیکن جب ابو جہل کی موت کا وقت آیا تو اس کے اندر کبر اتنا تھا کہ کہنے لگا کہ میری گردن کو سر کے ساتھ کاٹنا تاکہ میری گردن جب وہ لوگوں کو دکھے. یعنی آپ سوچ سکتے ہیں نا کہ اس کو موت کے فرشتے کو دیکھ کر بھی نہیں ملا. اور کہتے ہیں کہ یہ جگہ جہاں سے فرعون کی لاش ملی ہے, یہ جزیرہ نمایاں سینا کے مغربی ساحل پر موجود ہے جہاں فرعون کی لاش سمندر میں تیرتی بھی پائی گئی تھی. اس کو موجودہ زمانے میں جبل فرعون کہتے ہیں, اس پہاڑی کو فرعون کے نام پہ کیا. اسی کے قریب گرم چشمہ ہے جس کو مقامی آبادی نے حمام فرعون کے نام سے موسوم کر رکھا ہے, اور اس کی جائے بقوع ابو زنیمہ سے چند میل اوپر شمال کی جانب ہے, اور علاقے کے باشندے اس جگہ کی نشاندہی کرتے ہیں کہ فرعون کی لاش یہاں پڑی بھی ملی تھی. اللہ اکبر. 1907 میں سر گریفٹن ایسٹ سمتھ نے اس کی ممی پر سے جب پٹیاں کھولی تھیں تو اس کی لاش پر نمک کی ایک تہ جمی ہوئی تھی جو کھاری پانی میں اس کے ڈوبنے کی کھلی علامت. اللہ نے نمک کے ذریعے اس کی باڈی کو پریزرو کر دیا تھا. کچھ عرصہ تو یہ وہیں دبی رہی نا, پھر جب اللہ نے اپنی بات سچ کرنی تھی تو کھول کے دکھایا, لیکن اتنی بڑی نشانیاں دیکھ کر بھی لوگ نہیں مانتے. وَإِنَّ كَثِيرًا مِّنَ النَّاسِ عَنْ آيَاتِنَا لَغَافِلُونَ, بہت سارے لوگ ہماری آیتوں سے غفلت ہی برتتے ہیں. یہ شکوہ اللہ کا, سچ ہے کہ نہیں؟ آج کوئی کہ اچھا کبھی ہم فرعون کی ممی دیکھ لیں تو ہمیں ایمان آ جائے گا, کوئی بھی نہیں آئے گا. آپ اس وقت بھی کیمرے سے بس اس کی تصویریں کھینچ رہے ہوں گے. لوگ جہاں سے عبرت لے کے آنی ہوتی ہے نا وہاں سے تصویریں لے کے آتے ہیں. آج کے دور میں ہدایت لینے والی جگہوں سے بھی لوگ اب یہی کچھ کر رہے ہوتے ہیں بعض اوقات. تو یہ ساری باتیں سن کر ہم سب کو اپنی فکر لگ جانی چاہیے, ہم کہاں کھڑے ہیں. یہاں پہ موسیٰ علیہ السلام کی زندگی کا ایک دور پورا ہوتا ہے. ہم سب اپنے آپ سے بھی پوچھ لیں کہ ہم کہاں کھڑے ہیں. نبی صلی اللہ علیہ وسلم کو کہاں جا کے فرعون کے ڈوبنے کی کہانی سنائی جا رہی ہے جب مکہ میں حالات تنگ ہو رہے ہیں اور لگ رہا ہے کہ اسلام کی تاریخ بننے سے پہلے مٹ جائے گی. اور اس کے بعد آپ دیکھ سکتے ہیں کہ نبی کو تو نہیں پتا تھا کہ مدینہ میں اتنا وارم ویلکم ہوگا کہ لوگ آپ کے لیے دل و نگاہ کھول کے بیٹھے ہوئے. تو اللہ اگلی آیتوں میں نبی صلی اللہ علیہ وسلم کو اب تسلیاں دیتے ہیں. آیت 93, وَلَقَدْ بَوَّأْنَا بَنِي إِسْرَائِيلَ مُبَوَّأَ صِدْقٍ وَرَزَقْنَاهُمْ مِنَ الطَّيِّبَاتِ, اور ہم نے بنی اسرائیل کو بہت ہی عمدہ جگہ فراہم کر دی اور ہم نے ان کو پاکیزہ روزی دی. ٹھیک ہے نا, پڑھ چکے ہیں کہاں, وادی تیم. اللہ کے نبی کو کیا تسلی ہے کہ مکہ کے بعد اب مدینہ آپ کے لیے مبوہ صدقن بننے والا ہے, اور وہاں آپ کو پیار کا رزق بھی ملے گا, محبتیں بھی ملیں گی اور ٹھکانہ بھی ملے گا. لیکن پھر کیا ہوا؟ فَمَخْتَلَفُوا حَتَّى جَاهُمُ الْعِلْمُ, اس کو ہائی لائٹ کیجئے. یہ ہے مسلمانوں کا ڈاؤن فال, اور اس کی سب سے بڑی ریزن, پھر انہوں نے اختلاف نہیں کیا یہاں تک کہ ان کے پاس علم آ گیا. اب تک بنی اسرائیل بڑی اچھی تھی, ذرا آنکھیں کھلی فرعون کی غلامی سے نکلے تو فرقے بازی شروع ہو گئی, اختلافات. اور کب ہوتے ہیں فرقے بازی اختلافات؟ مم بعد جاہم علم. اور یہاں کیا کہا؟ حتی جاہم العلم. تو ناواقفیت کی بنیاد پر نہیں, علم کی بنیاد پہ لوگ فرقے بناتے ہیں, اختلافات کرتے ہیں, اور ہر بندہ خود کو سچا کہتا ہے جبکہ ان ربک یقضی بینہم یوم القیامتی, یقیناً آپ کا رب فیصلہ کرے گا ان کے مابین قیامت کے دن. کس بات کا؟ فی ما کانوا فیہ یختلفون, جن چیزوں میں وہ اختلاف کرتے رہے ہیں تھے. یعنی ان کے اختلافات کی بنیاد پہ اللہ سبحانہ وتعالیٰ ان کے فیصلے کرے گا. تو یہ سب کچھ کہہ کر اللہ نے ہم سب کو کیا بتا دیا کہ قومیں اللہ کی پکڑ کا شکار کب ہوتی ہیں؟ جب وہ برے دنوں میں, آپریشن کے دنوں میں تو اللہ سے جڑی رہتی ہیں, اور ذرا اللہ تعالیٰ ان کو زمین کے ٹکڑے اور اختیار اور اقتدار دیتا ہے تو پھر انہی لوگوں کے نقش قدم پہ چلتی ہیں. مکہ اور مدینہ کو تو پیچھے کر کے اپنے اوپر دیکھ لیں کہ آج ہم مسلمانوں کا یہ حال نہیں دکھتا. اللہ نے آج ہمیں بھی تو مبوا صدقن دیا. لکھیں ذرا اپنے نوٹس میں مبوا صدقن. مبوا کہتے ہیں جگہ کو, لینڈ کو. صدق کہتے ہیں سچی کو, ہولی پاک. تو نیچے پاکستان کو لکھ لیں تو وہ بھی یہی بنتا ہے. اللہ نے بھی تو ہمیں پاکستان کی صورت میں ایک خوبصورت ملک دیا ہے، اللہ اس کی حفاظت کرے. آج ہم اپنی مرضی سے اس کے اندر اختلافات کر رہے ہیں، اللہ تعالیٰ سے دعا کیجئے کہ اللہ تعالیٰ ہماری آنکھیں کھول دیں. تو یہاں پہ موسیٰ علیہ السلام کے حالات جو ہیں وہ پورے ہوئے. ہم سب اس کو اگر اللہ کے نبی کی زندگی سے جوڑ کے دیکھ لیں تو آپ دیکھیے کہ چھوٹا سا ایک ٹاپک جو اس کا تھیم تھا، اس پہ ایک دو جملے بول کے پورا کرتی ہوں بات کو، کہ جوانوں کے موسیٰ پر ایمان لانے کی بات ہوئی تھی. نبی صلی اللہ علیہ وسلم کے حالات کو تھوڑا سا ٹیلی کروں گی. نبی صلی اللہ علیہ وسلم پر مکی دور میں جو لوگ مسلمان ہوئے اکثر نوجوان تھے. مثلاً نوٹ کر لیجئے چند جوانوں کے نام، حضرت علی، جعفر طیار، زبیر بن عوام، طلحہ، سعد بن ابی وقاص، عبداللہ بن مسعود. یہ سب قبول اسلام کے وقت 20 سال سے کم عمر کے تھے، انڈر 18 کہہ لے یا انڈر 20. آج کے دور میں اگر اس طرح کے ینگ بچے ایمان قبول کر کے گھر آئیں تو لوگ کیا کہتے ہیں، اے بچے ہیں، جذباتی ہو گئے. اس کے بعد عبد الرحمن بن عوف، یہ سیکنڈ کیٹیگری لکھیے، عبد الرحمن بن عوف، بلال بن رباح، صہیب رضی اللہ عنہم کی عمریں 20 سے 30 سال کے درمیان کی تھی، ٹھیک ہے، 20s اینڈ 30s میں تھے. صرف 2 صحابہ کو ہی بڑا کہا جا سکتا ہے. ایک ابو بکر صدیق، آپ سے 2 سال چھوٹے تھے، یعنی اسلام قبول جب کیا تو اس وقت 38 ایئرس کے تھے، 38 سال کے. اور حضرت عمار بن یاسر آپ کے ہم عمر تھے. تو اگر بڑا خوبصورت جملہ ایک بول دوں کہ السابقون الاولون میں کوئی بھی بوڑھا نہیں تھا، اور اگر آپ ان ناموں سے واقف ہیں تو 10 عشرہ مبشرہ بھی اسی میں ہی ہیں. یہ آپ کے بچوں کی خوشخبری ہیں، اللہ آپ کو نصیب کرے. ابتدائی مراحل میں حق کا ساتھ دینا اور مشکلات کے سامنے سینہ تان کے کھڑا ہو جانا، یہ یوتھ کا کام ہے. نوجوان خون گرم ہوتا ہے، ان میں جرت ہوتی ہے.
ثم بعثنا من بعدهم موسى وهارون الى فرعون وملئه بآياتنا فاستكبروا وكانوا قوما مجرمين فلما جاءهم الحق من عندنا قالوا ان هذا لسحر مبين قال موسى اتقولون للحق لما جاءكم اسحر هذا ولا يفلح الساحرون قالوا اجئتنا لتلفتنا عما وجدنا عليه آباءنا وتكون لكم الكبرياء في الارض وما نحن لكما بمؤمنين وقال فرعون ائتوني بكل ساحر عليم فلما جاء السحرة قال لهم موسى ألقوا ما أنتم ملقون فلما ألقوا قال موسى ما جئتم به السحر إن الله سيبطله إن الله لا يصلح عمل المفسدين ويحق الله الحق بكلماته ولو كره المجرمون فما آمن لموسى إلا ذرية من قومه على خوف من فرعون وملئهم أن يفتنهم وإن فرعون لعال في الأرض وإنه لمن المسرفين وقال موسى يا قوم إن كنتم آمنتم بالله فعليه توكلوا إن كنتم مسلمين فقالوا على الله توكلنا ربنا لا تجعلنا فتنة للقوم الظالمين ونجنا برحمتك من القوم الكافرين وأوحينا إلى موسى وأخيه أن تبوأ لقومكما بمصر بيوتا واجعلوا بيوتكم قبلة وأقيموا الصلاة وبشر المؤمنين وقال موسى ربنا إنك آتيت فرعون وملأه زينة وأموالا في الحياة الدنيا ربنا ليضلوا عن سبيلك ربنا اطمس على أموالهم واشدد على قلوبهم فلا يؤمنوا حتى يروا العذاب الأليم قال قد أجيبت دعوتكما فاستقيما ولا تتبعان سبيل الذين لا يعلمون وجاوزنا ببني إسرائيل البحر فأتبعهم فرعون وجنوده بغيا وعدوا حتى إذا أدركه الغرق قال آمنت أنه لا إله إلا الذي آمنت به بنو إسرائيل وأنا من المسلمين الآن وقد عصيت قبل وكنت من المفسدين فاليوم ننجيك ببدنك لتكون لمن خلفك آية وإن كثيرا من الناس عن آياتنا لغافلون ولقد بوأنا بني إسرائيل مبوأ صدق ورزقناهم من الطيبات فما اختلفوا حتى جاءهم العلم إن ربك يقضي بينهم يوم القيامة فيما كانوا فيه يختلفون